यो रेडियो नेपाल हो। अब प्रवीण पोखरेलबाट समाचार सुन्नुहोस्। सरकारले संघीय संसदको दुवै सदनमा सोमबार प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि हिजोदेखि छलफल शुरू भएको छ। प्रतिनिधि सभाको हिजोको बैठकमा विपक्षी दलका सांसदहरूले स्रोतको सुनिश्चितता र खर्च गर्ने क्षमताका आधारमा आगामी आर्थिक वर्षको बजेट निर्माण गर्न सरकारलाई आग्रह गर्नुभयो। बैठकमा नेपाली कंग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले सरकारको पछिल्लो कदमले संसदीय गरिमा र लोकतान्त्रिक मूल्यमा चोट पुर्याएको पनि बताउनुभयो। प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेस सरकारलाई रचनात्मक सहयोग गर्न तयार रहेको उल्लेख गर्दै उहाँले स्रोतको सुनिश्चितता र खर्च गर्ने क्षमतालाई केन्द्रमा राखी आगामी आर्थिक वर्षको बजेट निर्माण हुनुपर्ने बताउनुभयो। नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापाले अध्यादेश मार्फत राजनैतिक संरचना, प्रशासन र न्यायालयमा एकल प्रभुत्व कायम गर्न खोज्नुले सरकार निरंकुश शासन व्यवस्थातर्फ उन्मुख रहेको देखाएको टिप्पणी गर्नुभयो। नेता थापाले राष्ट्रिय स्वतन्त्र पार्टी रासोपालाई प्राप्त सफलता र उपलब्धीलाई जनताको सेवामा लगाउन ध्यानाकर्षण गराउनुभयो। त्यस्तै नेपाली कम्युनिष्ट पार्टी संसदीय दलका नेता एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संख्याको बलमा विधि मिच्ने काम नगर्न आग्रह गर्नुभयो। सरकारले संविधान संशोधनका लागि शुरू गरेको छलफलमा आफूहरूको समर्थन रहेको उल्लेख गर्दै नेता प्रचण्डले कुन कुन विषयमा संशोधन गर्न खोजिएको हो त्यसमा खुल्ला र पारदर्शी छलफल हुनुपर्ने पनि बताउनुभयो। सरकारको नीति तथा कार्यक्रममा दलित, महिला, जनजाति तथा उपेक्षित र उत्पीड़ित वर्ग समुदायको आवश्यकतालाई सम्बोधन गर्न नसकिएको उल्लेख गर्दै नेता प्रचण्डले भूमिहीन सुकुम्बासीको व्यवस्थापनका लागि ठोस नीति आवश्यक रहेको बताउनुभयो। श्रम संस्कृति पार्टी संसदीय दलका नेता हर्कराज राईले सरकार जनताप्रति उत्तरदायी र जवाफदेही बन्न नसकेको बताउनुभयो। नेता राईले सरकारले बाचा गरे अनुसार युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्ने काम नगरी सुकुम्बासी जनताका नाममा डर र त्रास फैलाउने काम गरेको टिप्पणी गर्नुभयो। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका संसदीय दलका नेता ज्ञानबहादुर साईले सरकारको नीति तथा कार्यक्रममा कर्णाली प्रदेशले उचित प्राथमिकता पाउन नसकेको उल्लेख गर्दै कर्णालीलाई राष्ट्रिय प्राथमिकता को विकास क्षेत्र घोषणा गरी स्वास्थ्य, शिक्षा र विद्युतको विकासमा विशेष बजेट छुट्याउन माग गर्नुभयो। स्वतन्त्र सांसद महावीर पुनले सरकारको वार्षिक नीति तथा कार्यक्रममा विज्ञान प्रविधि र नवप्रवर्धनका लागि ठोस नीति र कार्यक्रम आउन नसकेको बताउनुभयो। यसअघि हिजोको बैठकको शून्य समयमा सांसदहरूले बारा पर्सा औद्योगिक करिडोरमा विगतदेखि केही व्यक्तिहरूले अनुचित लाभ लिएको भन्दै यसको अनुसन्धान गरी दोषीमाथि कार्यवाही गर्न माग गर्नुभयो। त्यस्तै सांसदहरूले नदी किनारहरूमा भइरहेको अवैध उत्खननले वातावरण र जनजीवन जोखिममा परेको भन्दै यसको नियन्त्रण गरिनुपर्ने, नारायणी कटानबाट विस्थापित भएका सुकुम्बासीलाई उचित व्यवस्थापन गर्न र कृषि बाली तथा उपजको संरक्षण गर्नुपर्नेमा सरकारको ध्यानाकर्षण गराउनु भएको थियो। बैठकमा सांसदहरूले दलित, कमजोर तथा पीड़ित नागरिकको सुरक्षामा सरकारले न्याय र सुरक्षा दिन नसकिरहेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो। यस्तै प्रतिनिधि सभाको हिजोको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदै गर्दा संसद बैठकबाट प्रधानमन्त्री बाहिरिएको घटनामा प्रधानमन्त्री बालेन्द्र शाहको जवाब समेत माग गरेको छ। बैठकको शुरूमा नेपाली कंग्रेसका प्रमुख सचेतक वासना थापाले संसदीय परम्परा र अभ्यास विपरीत बैठक छोडेर हिँड्नुको कारणबारे प्रधानमन्त्रीले सदनलाई जानकारी गराउन माग गर्नुभएको थियो। नेपाल र भारत बीच गत फागुनमा हस्ताक्षर भएको पारस्परिक कानूनी सहायता सम्बन्धी सम्झौता प्रतिनिधि सभामा पेश भएको छ। पहिलो पटक फौजदारी विषयमा पारस्परिक कानूनी सहायता सम्बन्धी सम्झौता दुई देशबीच भएको थियो। संविधानको धारा 279 व्यवस्था बमोजिम सम्झौता प्रतिनिधि सभामा पेश भएको हो। फौजदारी मुद्दाको अनुसन्धान, अभियोजन तथा न्यायिक कार्यवाहीका क्रममा प्रमाण संकलन तथा अन्य सूचना आदान प्रदान गर्न दुई देशबीच सम्झौता भएको हो। सभाबाट अनुमोदन भई कूटनीतिक पत्राचारपछि सम्झौता कार्यान्वयनमा आउनेछ। कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले सम्झौता हिजो प्रतिनिधि सभामा पेश गर्नुभएको हो। संवैधानिक व्यवस्था अनुसार सम्झौता प्रतिनिधि सभाको साधारण बहुमतले अनुमोदन गर्न सक्नेछ। सम्झौता कार्यान्वयनसँगै नेपालमा हुने वित्तीय अपराध न्यूनीकरण गर्न तथा अनुसन्धान, अभियोजन र न्याय निरूपणलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ। यस्तै सम्पत्ति शुद्धिकरण तथा आतंककारी कार्यमा वित्तीय लगानीको निगरानीमा समेत सकारात्मक सहयोग पुग्ने अपेक्षा गरिएको छ। प्रतिनिधि सभाको अर्को बैठक आज बिहान 11 बजे बस्नेछ। राष्ट्रपति रामचन्द्र पौडेलले सभामुख डोलप्रसाद अर्यालको सिफारिशमा प्रतिनिधि सभाका सचिव हर्कराज राईलाई पदबाट हटाउनु भएको छ। राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेश कुमार साक्यले एक विज्ञप्ति जारी गरी राईलाई सचिव पदबाट हटाइएको बताउनुभयो। राष्ट्रपति पौडेलले सभामुखले गर्नुभएको सिफारिश अनुसार संघीय संसदका महासचिव, प्रतिनिधि सभाका सचिव तथा राष्ट्रिय सभाका सचिवको पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धी ऐन 2075 बमोजिम उहाँलाई पदबाट हटाउनु भएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। सीमानाका हुँदै 100 रूपियाँ भन्दा बढ़ीको सामान नेपाल ल्याउँदा भन्सार लाग्ने व्यवस्था सरकारले संशोधन गर्ने भएको छ। सरकारले हाल कायम 100 रूपियाँको सीमा बढ़ाउने तयारी गरेको हो। अर्थमन्त्री डाक्टर सोडी मुवागले यस्तो नियम यसअघि नै आर्थिक ऐनमा व्यवस्था भएकाले आगामी बजेट मार्फत सीमा बढ़ाउने उल्लेख गर्नुभएको हो। हिजो बसेको प्रतिनिधि सभाको अर्थ समितिको बैठकमा अर्थमन्त्री डाक्टर वाग्लेले सीमानामा बसेर नेपालको सार्वभौमिकताको रक्षा गर्ने, मुख्यत तराई मधेसका नेपाली नागरिकलाई दैनिक जीवनयापनमा सहजीकरण गर्ने सरकारको नीति रहेको बताउनुभयो। नागरिकका लागि भन्सारको सीमा सुविधा बढ़ाए पनि तस्करीको समस्या, राजस्वको चुहावट नियन्त्रण गर्न भने सरकार निर्मम बन्ने उहाँले उल्लेख गर्नुभयो। राष्ट्रिय परीक्षा बोर्डले कक्षा 10 माध्यमिक शिक्षा परीक्षा एसीईमा नन ग्रेड भएकाहरूका लागि आगामी असार 1 गतेदेखि ग्रेड वृद्धि परीक्षा सञ्चालन गर्ने भएको छ। बोर्डका परीक्षा नियन्त्रक टुकुराज अधिकारीले यस वर्ष एसीईको नतिजामा नन ग्रेडेड भएका 1,46,507 विद्यार्थीका लागि मौका परीक्षा दिन असार 1 गतेदेखि 9 गतेसम्म ग्रेड वृद्धि परीक्षा सञ्चालन गर्न लागि जानकारी दिनुभयो। ग्रेड वृद्धि परीक्षाका लागि राष्ट्रिय परीक्षा बोर्डले सम्बन्धित विद्यालयलाई तयारी कक्षा सञ्चालन गर्न आग्रह गरेको छ। बोर्डले एसीईको नतिजामा चित्त नबुझेमा पुनर्योग गर्ने तालिका सार्वजनिक गरेको छ। सरकारले विद्यालय तहको शैक्षिक र भौतिक पूर्वाधारको अवस्थाबारे विस्तृत अध्ययन गरेको जनाएको छ। प्रतिनिधि सभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको हिजो बसेको बैठकमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले सरकारले देशभरका सम्पूर्ण विद्यालय भवन, खेल मैदान, शिक्षक कर्मचारी, विद्यार्थी र अन्य संरचनाहरूको विस्तृत अध्ययन गरिरहेको र अध्ययनबाट प्राप्त हुने तथ्यका आधारमा विद्यालय तहको सम्पूर्ण पूर्वाधार पुनर्संरचना गरिने बताउनुभयो। एक महिनाभित्र एसी परीक्षाको नतिजा सार्वजनिक गर्ने सरकारको प्रतिबद्धता कार्यान्वयन भएको भन्दै मन्त्री पोखरेलले एसी परीक्षामा असफल हुने विद्यार्थीका लागि पूरक परीक्षा तयारी कक्षा सञ्चालन गरिने प्रतिबद्धता जनाउनुभयो। शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानो ठिमीले सातामा 2 दिन विदा दिने सरकारको निर्णयपछि हिउँदे र वर्खे विदामा कटौती गरिएको जनाएको छ। पाठ्यक्रम अनुसार पठन पाठन पूरा नहुने भएपछि हिउँदे र वर्खे विदाको साविकको 45 दिनलाई 30 दिन कायम गरिएको केन्द्रका निर्देशक डाक्टर श्याम प्रसाद आचार्यले जानकारी दिनुभयो। सोमबारदेखि शुक्रबारसम्म पूरा समय पठन पाठनसँग सम्बन्धित क्रियाकलाप गर्न सबै शिक्षा विकास तथा समन्वय इकाइ, स्थानीय तह र विद्यालयलाई अनुरोध गरिएको उहाँले बताउनुभयो। प्रत्येक दिन प्रार्थना समय 15 मिनट र खाजा समय 30 मिनट व्यवस्थापन गर्न केन्द्रले सर्कुलर जारी गरेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालले सड़क सुरक्षा सुदृढ़ीकरण तथा आधारभूत पूर्वाधार विकासमा सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गत पूर्वाधार विकास समितिको हिजो बसेको बैठकमा मन्त्री लम्सालले सड़क सुरक्षालाई सुदृढ़ बनाउन सड़क मर्मत तथा सुधारका योजनाहरूका लागि पर्याप्त बजेट व्यवस्थापन गरिएको बताउनुभयो। अर्घाखाँचीको पाणिनी गाउँपालिका 8 स्थित घुम्ती पाल्पा सड़क खण्डमा बस दुर्घटना हुँदा 4 जनाको मृत्यु भएको छ भने 27 जना यात्रु घाइते भएका छन्। मृत्यु हुनेमा कास्कीको पोखरा महानगरपालिका 19 78 वर्षीय राममाया बस्नेत, सोही ठाउँकी 78 वर्षीय बिन्दु कुंवर, पर्वतको मोदी गाउँपालिका 5 50 वर्षीय कौशिला रेग्मी र सोही ठाउँका बस चालक 45 वर्षीय रमेश जीसी रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ। सुपा देउरालीबाट पर्वत जाँदै गरेको बस सड़कबाट करिब 100 मिटर तल खसी दुर्घटना हुँदा 2 जनाको घटनास्थलमै र अन्य 2 जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरी निरीक्षक झलक प्रसाद शर्माले जानकारी दिनुभयो। पशुपति क्षेत्र विकास कोषले एक महिनाभित्र पशुपति गौशाला धर्मशालालाई आफैले सञ्चालन गर्ने तयारी शुरू गरेको छ। उच्च अदालत पाटनले काठमाडौँ जिल्ला अदालतको फैसला सदर गर्ने आदेशपछि कोषले नै धर्मशाला सञ्चालन गर्ने तयारी गरेको कोषका निमित्त सदस्य सचिव सुभाष चन्द्र जोशीले जानकारी दिनुभयो। र काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानी पोखरीले उपत्यकाका विभिन्न स्थानमा सड़कमा मागेर खाई हिँड्ने सयौं जना नागरिकको उद्धार गरिएको जनाएको छ। काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानी पोखरी माताहत रहेका जिल्ला प्रहरी परिसर अन्तर्गतका प्रहरी इकाईहरूले हिजो साँझ 7 बजेसम्म सञ्चालन गरेको अभियानमा सड़कमा मागी खाई हिँड्ने सयौं व्यक्तिहरूको उद्धार गरिएको हो। काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानी पोखरीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक रमेश कुमार बस्नेतका अनुसार 66 जना पुरूष, 22 जना महिला, 9 जना बालक र 8 बालिका गरी 105 जनालाई उद्धार गरिएको हो। उद्धार गरिएका मध्ये 40 जनालाई गौशाला स्थित होल्डिङ सेन्टरमा राखिएको छ भने 16 जनालाई आफन्तको जिम्मा लगाई पठाइएको तथा बाँकी 49 जनाको स्क्यानिङ भइरहेको प्रहरीले जनाएको छ। 6 बजेको समाचार यही सकिन्छ। अब यसपछि अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्कार।